यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित। कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि कसरत शुरू। असार 21 गतेसम्मको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान। ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीद्वारा थप 3 जना पक्राउ। नारायणगढ़ मुगलिन सड़क खण्ड फेरि अवरूद्ध। पटक पटक सड़क अवरूद्ध हुँदा यात्रु मर्कामा। र अमेरिकी राष्ट्रपति जो बाइडेन यसै महिना लिथुआनियामा हुने नेटो शिखर सम्मेलनमा सहभागी हुनुहुने।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाको हिजोको बैठकले आर्थिक विधेयक 2080 र राष्ट्र ऋण उठाउने विधेयक 2080 बहुमतले पारित गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर प्रकाश शरणमहतले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक 2080 र राष्ट्र ऋण उठाउने विधेयक 2080 बहुमतले पारित गरेको हो। सभामा अर्थमन्त्री डाक्टर प्रकाश शरणमहतले भ्याट मार्फत करको दायरालाई फराकिलो बनाउँदै वित्तीय प्रणालीभित्र सबै व्यवसायलाई समेटेर अर्थतन्त्रलाई गतिशील बनाउन आर्थिक विधेयक ल्याइएको बताउनुभयो। सभामा आर्थिक विधेयकको छलफलका क्रममा सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाब दिँदै अर्थमन्त्री डाक्टर महतले आन्तरिक उत्पादन वृद्धि, किसानहरूको प्रोत्साहन र सुरक्षाका लागि भ्याट लगाइएको बताउनुभयो। अर्थमन्त्री डाक्टर महतले उत्पादनकर्ता तथा साना किसानहरूले बजार मूल्य पाउने वातावरण बनाउन, बिचौलियाको चलखेल तोड्न राज्य संयन्त्र लाग्नुपर्ने पनि बताउनुभयो। यस्तै अर्थमन्त्री डाक्टर महतले राष्ट्र ऋण उठाउने विधेयक सम्बन्धी छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उपयोगका क्षेत्र र प्रभावकारिताका आधारमा खर्च र ऋण लिने बताउनुभयो। मन्त्री डाक्टर महतले मुलुकलाई अनावश्यक आर्थिक बोझ नपारी आर्थिक उपार्जनका क्षेत्रमा खर्च गर्ने गरी ऋण लिइने स्पष्ट पार्नुभयो। सभामा पूँजीगत खर्चलाई प्रभावकारी ढंगले खर्च गर्ने र प्रभावकारिताका आधारमा ऋण लिने र खर्च गरिने अर्थमन्त्री डाक्टर महतले बताउनुभयो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2080 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा कानून न्याय तथा संसदीय मामला मन्त्री धनराज गुरूङले राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2080 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै कानून न्याय तथा संसदीय मामला मन्त्री धनराज गुरूङले मिटर ब्याजी पीड़ितको पक्षमा उभिएर सांसदहरू आएको धारणा र विषयलाई दफावार छलफलमा सुधार गरेर जान सकिने बताउनुभयो। छलफलमा भाग लिनुहुँदै सांसदहरूले मिटर ब्याजीलाई न्याय दिने गरी विधेयक आउनुपर्ने भन्दै अन्तिम समयमा आएर हतारमा विधेयक पास गर्न नहुने बताउनुभयो। सांसदहरूले राष्ट्रिय सभाले फास्ट ट्र्याकमा विधेयक पास गरेको र प्रतिनिधि सभामा पनि समय सकिन लागेको अवस्थामा छलफल गर्न लागि भन्दै सबै पीड़ितलाई न्याय दिने गरी कानून बन्नुपर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो। सांसदहरूले सरकारी र निजी बैंक गाउँ गाउँमा विस्तार गरी ऋण पाउने व्यवस्था गर्न सके ऋणीहरूलाई सहज वातावरण बन्न सक्ने भन्दै मिटर ब्याजी जस्ता समस्या समाधान गर्न सकिने बताउनुभयो। सांसदहरूले मिटर ब्याजी समस्या सम्बोधन गर्न अध्यादेशबाट भए पनि लिएको पहल कदमी सकारात्मक भएको र अनौपचारिक हिसाबले हुने आर्थिक कारोबारलाई प्रभावकारी बनाउन परिस्थिति अनुसार कानून निर्माण गरी अगाडि बढ़नुपर्ने बताउनुभयो। सांसदहरूले स्थापित राजनैतिक दलका नेताहरूकै संरक्षणमा मिटर ब्याजी समस्या बढ़ी रहेको आरोप लगाउँदै वित्तीय पहुँचमा आम नागरिकलाई पुर्याउनु आवश्यक रहेको औल्याउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक बुधबार दिनको 3 बजे बस्नेछ। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको हितका निम्ति पुनः नेपाल कम्युनिष्ट पार्टी बिउताउनु पर्ने बताउनु भएको छ। भक्तपुरको नयाँ ठिमीमा हिजो आयोजित कम्युनिष्ट पार्टीका संस्थापक नेता नारायण विलास जोशीको 34 स्मृति दिवसलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेसँग एकता गरेर बनाएको नेकपा नटिक्नु दुर्भाग्य भए पनि पुनः एकताको अभियानमा लाग्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले नेकपा एकतालाई बचाउन नसक्नुमा कसैलाई दोषारोपण गर्न नचाहेको तर एक पटक असफल भए पनि त्यसबाट शिक्षा लिएर फेरि अगाडि बढ्ने जमर्को गर्नुपर्ने बताउनुभयो।
एक पटक असफल भए पनि हामीले फेरि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्दछ। के प्रवृत्तिका कारणले चाहिँ हाम्रो विभाजन भयो भन्ने कुराको गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अगाडि जाने हामीले जमर्को गर्नुपर्दछ। अहिले कमरेड माधव कुमार नेपाल मन लगायत कमरेड विप्लव र कमरेड उपेन्द्र यादव समेतले फेरि एकचोटि समाजवादी मोर्चा बनाएर वामपन्थीहरूलाई एकताबद्ध गर्ने पहल शुरू गरेका छौं र त्यति बेला हामीले माधवजीले पनि मैले पनि के भनेका छौं भने फेरि नेकपातिरै फर्किनु पर्दछ, फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्ने कुरा पनि हामीले भनेका छौं।
प्रधानमन्त्री प्रचण्डले समाजमा रूपान्तरणका निम्ति समाजवादी मोर्चा बनाएर वामपन्थी एकता गर्न लागेको उल्लेख गर्नुभयो। कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संस्थापक नेता जोशीलाई समाज सुधारक व्यक्तित्वको रूपमा स्मरण गर्नुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतबीच भेटवार्ता भएको छ। जनमत पार्टीका अध्यक्ष डाक्टर राउतले हिजो बालवाटार स्थित प्रधानमन्त्री निवासमा पुगेर भेट गर्नुभएको हो। गठबन्धनमा रहे पनि केही असन्तुष्टि राख्दै सरकार बाहिरै रहेको जनमत पार्टीलाई प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुन आग्रह गर्नुभएको अध्यक्ष राउतले जानकारी दिनुभयो। प्रधानमन्त्रीले सरकारमा आउन आफूहरूलाई आग्रह गरेको उहाँले जानकारी दिनुभयो। उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले नेपालको विकास प्रक्रियामा आर्थिक सहयोग बढ़ाउन चीन सकारात्मक रहेको बताउनु भएको छ। 5 दिने चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किनुभएका उहाँले हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै चीनका उपप्रधानमन्त्री तथा सिचुवान प्रान्तका पार्टी प्रमुख नेपाललाई आगामी दिनमा आर्थिक सहयोग वृद्धि गर्न सकारात्मक देखिनु भएको बताउनुभयो। उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा नेपाल र चीनबीच सम्बन्ध सुदृढीकरण, व्यापार र लगानी प्रवर्धन तथा आर्थिक विकासमा वृहत छलफल भएको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारहरूले पाउने पारिश्रमिक पारदर्शी हुनुपर्ने बताउनु भएको छ। न्यूनतम पारिश्रमिक निर्धारण समितिद्वारा हिजो काठमाण्डुमा आयोजित अन्तर्क्रियामा मन्त्री शर्माले श्रमको मूल्य सबैले पाउनुपर्ने भन्दै निजी क्षेत्रबाट संचालित मीडियाले दिने पारिश्रमिकलाई पारदर्शी तुल्याउनु पर्नेमा जोड़ दिनुभयो। मन्त्री शर्माले श्रमजीवीको हक हित संरक्षण र सम्वर्धन गर्न श्रमजीवी उद्योगी र सरकारबीच सकारात्मक सहकार्यको आवश्यकता औल्याउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कोशी प्रदेशको नामाकरणबाट पछि नहट्ने बताउनु भएको छ। संघीय संसद भवनमा हिजो पत्रकारहरूसँग कुरा गर्दै वहाँले प्रदेशको नामाकरण 2/3 पास गरेकाले अरू दल पछि हटे पनि आफ्नो दल पछि नहट्ने बताउनुभयो। गत फागुनमा प्रदेश नम्बर 1 नाम कोशी राखिएको थियो। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि असार 21 गते बिहिबार साँझ 5 बजेसम्म दावी पेश गर्न हिजो साँझ आह्वान गर्नुभएको छ। प्रदेश प्रमुख खापोङले नेपालको संविधानको धारा 168 को उपधारा 2 बमोजिम कोशी प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई असार 21 गते बिहिबार साँझ 5 बजेसम्म प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त गरी निजको अध्यक्षतामा मन्त्री परिषद गठन गर्ने प्रयोजनका लागि आफ्नो दावी पेश गर्न आह्वान गर्नुभएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकमा सामाजिक न्याय समानता सहितको आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न समाजवादी व्यवस्था महत्वपूर्ण हुने बताउनु भएको छ। पार्टी निकट स्याङ्जा काठमाण्डु सम्पर्क मंचको 13 सम्मेलनमा अध्यक्ष नेपालले जनताको चाहना अनुसार शासन व्यवस्था सञ्चालन गरी देश विकास तथा समृद्धि कायम गर्न सकिने बताउनुभयो। राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी र समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अगाडि बढ़ाउन समाजवादको विकल्प नरहेको उल्लेख गर्नुभयो। बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा थप 3 जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाण्डु महानगरपालिका ओडा नम्बर 5 का तत्कालीन ओडा सचिव शिवजी भट्टराई, मोही बाबुराजा महर्जन र तत्कालीन नापी सर्वेक्षक घमान कुमार कार्कीलाई पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिनुभयो। चितौनको इच्छा कामना गाउँपालिका 5 स्थित 3 नम्बर पुलमा आज बिहान पहिरो खसेपछि नारायणगढ़ मुगलिन सड़क फेरि अवरूद्ध भएको छ। अहिले सड़क दुईतर्फी नै ठप्प भएको इलाका प्रहरी कार्यालय मुगलिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो। पहिरो गएको स्थानमा N6K710 नम्बरको ट्रक पल्टिएको छ। ट्रकका चालक सामान्य घाइते भएका छन्। अहिले पहिरो पछ्याउने र ट्रकलाई उठाउने तयारी भइरहेको प्रहरी निरीक्षक तामाङले जानकारी दिनुभयो। यो सड़क हुँदै दैनिक हजारौं सवारी साधन आउजाउ गर्ने गर्छन्। पटक पटक सड़क बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाण्डु ओहोर दोहोर गर्ने यात्रु बढ़ी मर्कामा परेका छन्। जिल्ला प्रशासन कार्यालय चितौनले अत्यावश्यक बाहेक यो सड़क खण्ड प्रयोग नगर्न अनुरोध गरेको छ। आज देशभर गुरूप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरू पूर्णिमा मनाइदैछ। प्राचीन कालको गुरूकुल शिक्षाबाट प्रारम्भ भएको यस पर्वमा विद्यार्थीहरूले आफूलाई विद्या विनय र शिष्टता प्रदान गरी जीवनलाई कर्तव्य र अकर्तव्यको बोध गराई उज्जवल भविष्यको मार्गदर्शन गराउने गुरूलाई यथोचित सम्मान प्रकट गरिन्छ। आजको दिनले विद्यार्थी र शिक्षक बीचको सम्बन्धलाई प्रगाढ़ रूपमा स्थापित गर्नुका साथै गुरू र विद्यार्थीका बीचमा आत्मीयता श्रद्धा तथा स्नेह कायम गरेर विद्याका क्षेत्रलाई आदर्श एवं सेवामूलक बनाई अघि बढ़न निर्देशन गर्दछ। राष्ट्रिय योजना आयोगले 16 योजना तर्जुमाका लागि संस्थागत व्यवस्था सम्बन्धी कार्यविधि 2080 जारी गर्दै 16 पञ्चवर्षीय आवधिक योजना 2081-82-85-86 तर्जुमाको समय तालिका तयार पारेको छ। कार्यविधि अनुसार गत जेठ 4 हप्तादेखि काम शुरू भएर आगामी माघ मसान्तसम्ममा आवधिक योजनालाई मन्त्री परिषदबाट स्वीकृत गरिसक्ने गरी समय तालिका बनाइएको आयोगले जनाएको छ। काठमाण्डु महानगरपालिकाले बालुवाटार स्थित ललिता निवासमा बनेका अस्थायी संरचना आगामी 7 दिनभित्र हटाउनका लागि निर्देशन दिएको छ। काठमाण्डु महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार उक्त स्थानमा निर्माण भएका सबै अस्थायी संरचना हटाउनका लागि निर्देशन दिएको हो। स्थायी संरचनाको विषयमा भने पुनः छलफल गरेर निर्णय गरिने उहाँको भनाइ छ। उक्त संरचना हटाइसकेपछि उक्त स्थानमा तारबार गरी संरक्षण गर्ने प्रवक्ता मानन्धरले जानकारी दिनुभयो। काठमाण्डु महानगरपालिकाले गत भदौ 7 गतेदेखि सार्वजनिक जग्गामा बनाइएका नक्सा पास बिनै निर्माण भएका, नक्सा पास भए अनुसार निर्माण नभएका र निर्माण भए अनुसार प्रयोग नभएका संरचना हटाउने कामलाई निरन्तरता दिँदै आएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले नेपालसँग दौत्य सम्बन्ध स्थापना भएका मुलुकमा नेपाली श्रमिक जान पाउनुपर्ने बताउनु भएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको 31 स्थापना दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा उहाँले नेपालसँग दत्ती सम्बन्ध स्थापना भएका मुलुकहरूसँग श्रम सम्झौता गरी नेपाली श्रमिकहरू जान पाउनुपर्ने मान्यताका साथ सरकारले काम गरिरहेको बताउनु भएको हो। लुम्बिनी प्रदेश सरकारले थारू समुदायमा देखा पर्ने गरेको सिकल सेल एनिमिया रोगको पहिचान तथा उपचारका लागि स्वास्थ्य परीक्षण शुरू गरेको छ। सिकल सेल रोगको न्यूनीकरणका लागि प्रदेश सरकारले थारू समुदायको बाहुल्यता रहेको बस्तीमा पुगेर स्वास्थ्य परीक्षण गर्न थालेको हो। दाङबाट संवाददाता प्रेम बहादुर रामजाको यो रिपोर्ट।
लुम्बिनी प्रदेशले प्रदेशका थारू बाहुल्य रहेका बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही र नवलप्रासी पश्चिममा स्वास्थ्य परीक्षण गरिरहेको छ। प्रदेशका 6 जिल्लामा स्वास्थ्य कार्यालयले थारू समुदायका व्यक्तिहरूको स्वास्थ्य परीक्षणका लागि नेतृत्व गरिरहेका छन्। स्वास्थ्य परीक्षणका क्रममा भेटिएकी बबई गाउँपालिका साथ झारगजरीकी लक्ष्मी चौधरी, थारू समुदायका व्यक्तिमा वंशानुगत रूपमा रगतमा रहेको समस्याले यसको समस्या उत्पन्न नहुने गर्छ। मानिसको शरीरमा हुने राता रक्तकोषमा हुने समस्याले सिकल सेल एनिमिया हुने गर्छ। सिकल सेल एनिमिया रोगको समयमै पहिचान हुन नसक्दा उपचार प्रक्रिया खर्चिलो हुन थालेको छ। जिल्ला स्वास्थ्य कार्यालय दाङका सिकल सेल एनिमिया फोकल पर्सन देवीलाल डाङ्गी,
दाङ लगायत केही जिल्लाहरूमा चाहिँ समस्याको रूपमा आएको छ र यो रोग पत्ता नलागेर धेरै धनजनको क्षति बेहोर्नु परेको अवस्था र पत्तै नलागेर मान्छेको मृत्यु भएको अवस्था पनि छ। त्यस्ता लुकी छिपी बसेका ती बिरामीहरूलाई पत्ता लगाएर उपचारको दायरामा ल्याउने चाहिँ मुख्य उद्देश्य हो।
लुम्बिनी प्रदेश सरकारले सिकल सेल एनिमियाको न्यूनीकरण र उपचारको व्यवस्था गर्नका लागि बस्ती स्तरमा स्वास्थ्य परीक्षण गरिरहेको जनाएको छ। स्वास्थ्यमा समस्या देखा पर्ने तर रोगको पहिचान हुन नसक्दा खर्च बढ़िरहेको भन्दै प्रदेश सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमा गरेर उनीहरूको उपचारमा सहयोग गर्ने लक्ष्य राखेको छ। लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर जनार्दन पन्थे,
रोगी बीचमा विवाह नहोस्, स्वस्थ सन्तति बनाउने र भएकालाई उपचार गर्ने हाम्रो नीति हो। आगामी आर्थिक वर्षमा हामीले उपचार पाइराखेका थिए, हामीले
सिकल सेल एनिमियाको उपचारका लागि हाल संघीय सरकारले वार्षिक रूपमा 1,00,000 रुपियाँ तथा विभिन्न स्थानीय सरकारले उपचारका लागि सहयोग समेत गर्दै आएका छन्। लुम्बिनी प्रदेशका 6 जिल्लामा रहेको थारू बाहुल्य बस्तीमा पुगेर स्वास्थ्य परीक्षण र पहिचान हुने बिरामीहरूलाई स्वास्थ्य बीमा मार्फत उपचार गर्ने लक्ष्य निकै प्रशंसनीय रहेको छ। प्रेम बहादुर रामजा, रेडियो नेपाल, दाङ।
रेडियो नेपाल अब मोबाइल एपमा पनि।
रेडियो नेपालबाट प्रसारण भएका सबै कार्यक्रम, समाचार, गीत संगीत, नाटक, विभिन्न समयमा विशिष्ट व्यक्तित्वहरूले दिनुभएको सन्देश लगायत ऐतिहासिक श्रव्य सामग्री रेडियो नेपाल मोबाइल एप डाउनलोड गरी तपाईँको सुविधा अनुसार एन्ड्रोइड र एप्पल जुनसुकै मोबाइलमा पनि सुन्न सक्नुहुन्छ।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति जो बाइडेन यसै महिना लिथुआनियामा हुने नेटो शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भएको व्हाइट हाउसले जनाएको छ। उहाँले बेलायत र फिनल्याण्डमा हुने बैठकका लागि युरोपको कूटनीतिक भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ। बेलायती राजा चार्ल्स तृतीय र प्रधानमन्त्री ऋषि सुनकसँग भेटवार्ताका लागि राष्ट्रपति बाइडेन जुलाई 9 त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको व्हाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। त्यसपछि उहाँ भिल्नियसमा हुने नेटो शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ र अन्त्यमा अमेरिका नर्डिक लिडर्स शिखर सम्मेलनका लागि हेलसिङ्की जानुहुनेछ। पश्चिमी राष्ट्रहरूको सहयोगमा पूर्वी युरोपेली मुलुक युक्रेनले रूसी आक्रमण विरूद्ध लड़िरहेको अवस्थामा युक्रेनको सदस्यता प्रक्रियालाई आगामी शिखर सम्मेलनमा कसरी सम्बोधन गर्ने भन्ने विषयमा गठबन्धन लगभग एकमत भएको अमेरिकाले जनाएको छ। अब आर्थिक समाचार।
नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नति गर्ने रणनीति एलडीसी स्ट्राटेजी तर्जुमाको मसौदामाथि छलफल भएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मीन बहादुर श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको निर्देशक समितिको बैठकले रणनीति सम्बन्धी मसौदामाथि छलफल गरेको हो। संयुक्त राष्ट्र संघको विकास नीति समितिले सन् 2021 अतिकम विकसित मुलुक एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि नेपाललाई 5 वर्षको तयारीको समय दिई स्तरोन्नतिको सिफारिश गरेको थियो। उपाध्यक्ष संयोजक रहेको निर्देशक समितिमा अर्थ सचिव, परराष्ट्र सचिव, शिक्षा मन्त्रालयका सचिव, उद्योग वाणिज्य मन्त्रालयका सचिवका साथै निजी क्षेत्रहरूबाट प्रतिनिधित्व रहेको छ। विकासशील मुलुकमा स्तरोन्नति भएपछि प्राप्त हुने लाभलाई अधिकतम उपभोग गर्न र विकासशील मुलुकमा स्तरोन्नति भइसकेपछि आउने चुनौतीहरूको सामना प्रभावकारी रूपमा गर्नका लागि रणनीति बनाइरहेको उपाध्यक्ष डाक्टर श्रेष्ठले बताउनुभयो। वीरगंज स्थित आईसीपी भन्सार नाका हुँदै चालू आर्थिक वर्षको 11 महिनामा भारत तथा तेस्रो मुलुकतर्फ 28 अर्ब 39 करोड़ भन्दा बढ़ी मूल्यको नेपाली उत्पादन निकासी भएको छ। वीरगंज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रूस, फिलिपिन्स, थाइल्याण्ड लगायतका मुलुकहरूमा नेपाली उत्पादन तथा जड़ीबुटी निकासी भएको वीरगंज आईसीपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डीलाराम पन्थीले जानकारी दिनुभयो। आईसीपी भन्सार नाका हुँदै 8 अर्ब 50 करोड़ 63 लाख 90 हजार मूल्य बराबरको पाम आयल भारत निर्यात भएको छ भने 5 अर्ब 88 करोड़ 97 लाख 1 हजार मूल्य बराबरको फलफूलको जुस, 5 अर्ब 25 करोड़ 4 लाख 10 हजार मूल्य बराबरको प्रशोधित भटमासको तेल भारत निर्यात भएको छ। 753 स्थानीय तहमध्ये हालसम्म 446 मात्रै आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षका लागि 307 पालिकाले हालसम्म पनि बजेट ल्याउन सकेका छैनन्। स्थानीय तहले असार 10 गते भित्र बजेट ल्याउनु पर्ने कानूनी व्यवस्था भए पनि करिब 42% स्थानीय तहले बजेट ल्याउन नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता तथा सहसचिव कमल प्रसाद भट्टराईले बताउनुभयो। र धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार उच्च अंकले ओह्रालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 53.70 अंकले ओह्रालो लागेर 2097.29 सीमित भएको छ। ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक 12.23 अंकले ओह्रालो लागेर 390.52 सीमित भएको छ। कारोबार भएका 13 उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो निर्मला भट्ट। अब खेल समाचार।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवाहरूको सर्वाङ्गीण विकासका लागि लक्षित गर्दै आफूले खेलकुद क्षेत्रलाई सबैभन्दा उच्च प्राथमिकतामा दिएको बताउनु भएको छ। आइतबार दिउँसो काठमाडौँमा प्रकाश दाहालको स्मृतिमा आयोजित तेस्रो राष्ट्रिय खुला महिला तथा पुरूष बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्रको विकास राष्ट्रको समृद्धि र युवाहरूको भविष्यसँग जोडिएको बताउनुभयो। नेपाल बक्सिङ संघको तत्वावधान र अखिल नेपाल खेलकुद संघ र बुढानीन कण्ठ नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिता 4 दिनसम्म चल्ने आयोजकले जनाएको छ। फिफा विश्वकपको पहिलो चरणका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक नामावली घोषणा भएको छ। प्रशिक्षक भिन्सेजो अल्बर्टो अनेसेजले डेब्यू गर्न बाँकी रहेका 12 खेलाडी समेट्दै 30 सदस्यीय टोली घोषणा गरेका हुन्। ए डिभिजन लीगमा गरेको प्रदर्शनको आधारमा प्रशिक्षक एनएसएले टोलीमा खेलाड़ी छनौट गरेका हुन्। 4 खेलाड़ी पहिलो पटक प्रारम्भिक टोलीमा पर्दा यसअघि एनएसएको रणनीतिक प्रशिक्षणमा सहभागी भएका 6 खेलाड़ी टोलीमा पुनः आएका छन्। विगतमा टोलीमा परेर डेब्यू गर्न नपाएका 2 खेलाड़ीले पुनरागमन गर्दा राष्ट्रिय टोलीको जर्सी लगाइसकेका मिडफिल्डर सुदीप गुरुङ टोलीमा फर्केका छन्। डिफेन्डर दय अञ्जन राई र छिरिङ लामा तथा मिडफिल्डर दय उत्सव राई र विवेक पौडेल पहिलो पटक राष्ट्रिय टोलीको प्रारम्भिक छनौटमा परेका हुन्। गोलरक्षक अनिश देउला, मिडफिल्डर विशाल तामाङ, डिफेन्डर दय अञ्जल महर्जन र आशिष गुरुङ तथा फलाडर दिनेश हेन्जन र जिलेस्पी जङ कार्की यसअघि प्रशिक्षक एनएसएको रणनीतिक प्रशिक्षणमा भने सहभागी थिए। गोलरक्षक अभिषेक बराल र कीर्तिस रत्न छुन्जु भने राष्ट्रिय टोलीमा रहे पनि डेब्यू गर्न बाँकी रहेको छ। साफ खेलको टोलीबाट गोलरक्षक विशाल श्रेष्ठ, डिफेन्डर निशान खड्का, मिडफिल्डर पूजन उपरकोटी, नवीन लामा र मणि लामा तथा फलाडर दीपक राज सिंह ठकुरी यसपटक टोलीमा समावेश भएका छैनन्। मिडफिल्डर सुदीप गुरुङले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्। नेपालले अक्टोबरमा फिफा विश्वकप छनौटको पहिलो चरणको खेलमा प्रतिस्पर्धा गर्दैछ। 2 लिगमा हुने उक्त प्लेअफ चरण पार गरेपछि मात्र दोस्रो चरणमा नेपाल छनौट हुनेछ।
यसैबीच जिम्बाब्वेमा जारी आईसीसी एक दिवसीय विश्वकप छनौटको सुपर सिक्सबाट बाहिरिएको नेपालले प्ले अफ खेलमा संयुक्त अरब इमिरेट्स यूएईलाई पराजित गरेको छ। ताकासिंगा स्पोर्ट्स क्लबको मैदानमा हिजो भएको खेलमा नेपालले यूएईलाई 3 विकेटले हरायो। जीतका लागि यूएईले दिएको 182 रनको लक्ष्य पछ्याएको नेपालले 43.2 ओभरमा 7 विकेटको क्षतिमा 185 रन जोड्दै लक्ष्य पूरा गरेको थियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले 46.5 ओभरमा सबै विकेटको क्षतिमा 181 रन बनाएको थियो। सुपर सिक्सबाट बाहिरिएको नेपाल र यूएई बीचको विजेताले 7 स्थानका लागि आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। शुक्रबार भएको अर्को प्ले अफ खेलमा आयरल्याण्डले अमेरिकालाई पराजित गरेको थियो। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्य बदली रहे कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी र मधेस प्रदेशका एक दुई स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.4 डिग्री सेल्सियस, वर्षा 10.2 मिलिमिटर, सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:13 भयो भने सूर्यास्त भरे साँझ 7:04 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि पटक। प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित, कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि कसरत शुरू, असार 21 गतेसम्मको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान, ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीद्वारा थप 3 जना पक्राउ, नारायणगढ़ मुगलिन सड़क खण्ड फेरि अवरूद्ध, पटक पटक सड़क अवरूद्ध हुँदा यात्रु मर्कामा, र अमेरिकी राष्ट्रपति जो बाइडेन यसै महिना लिथुआनियामा हुने नेटो शिखर सम्मेलनमा सहभागी हुने। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।